کی حکومت کی پالیسی کی نمائندگی نہیں کرتا.
This is VOA News via remote. I'm Laurel Bowman, and here are some of the latest developments in the coronavirus crisis worldwide. The virus has claimed over 1.2 million lives around the world since it first emerged in China late last year. The number of people infected globally approaches 50 million. That's according to running tallies by Johns Hopkins University in the United States. The United States remains the most affected country with over 237,000 deaths. The countries with the next highest death tolls are Brazil with more than 162,000, India with more than 126,000, and Mexico with over 94,000. President-elect Joe Biden vows to name a group of top scientists to his coronavirus task force as early as Monday, making the pledge during his first speech since being projected as winner of the U.S. election. Portugal will introduce a curfew across most of the country from Monday in an effort to combat surging case numbers, Prime Minister Antonio Costa announces. The UK government caves into a campaign by Manchester United star Marcus Rashford, promising to give free meals to poor children over the Christmas holidays. Britain pays tribute to its war dead as royals and politicians commemorate a low-key Remembrance Day without the usual solemn pageantry owing to the pandemic. A gymnastics competition in Japan provides a glimpse of what the delayed Tokyo Olympics may look like next summer as fans attend the country's first international sporting competition since the shutdown. The Gymnastics Friendship and Solidarity Competition gathers around 30 athletes from Japan, China, Russia, and the U.S. to compete in tightly controlled, biosecure conditions. For more on these stories, we invite you to visit our website at voanews.com. This is VOA News. Thousands of people across the United States took to the streets this weekend to celebrate the announcement that Joe Biden is the projected winner of the 2020 presidential election. In his first speech since then, President-elect Biden says he was humbled by the trust and confidence that voters have placed in him and that his presidency will be about rebuilding America. He also appealed to those who had cast their vote for incumbent President Donald Trump, saying it's time to put away harsh rhetoric and come together as Americans. Vice President-elect Kamala Harris, who makes history as the first woman vice president or president of the U.S., said in her first speech to the public post-announcement that she may be the first woman vice president, but she won't be the last. Harris was born to immigrant parents from Jamaica and India. Russian opposition leader Alexei Navalny congratulated President-elect Biden on his victory Sunday before there was any reaction from the Kremlin to the U.S. election results. In a tweet, Navalny congratulated Biden, running mate Kamala Harris, and Americans for, quote, defining the new leadership in a free and fair election. This is a privilege which is not available to all countries, said Navalny, who is recovering in Germany from a suspected poisoning earlier this year, which he blames Putin for, but the Kremlin denies this. Congratulations were pouring in from around the world after U.S. television networks declared Saturday that Biden's lead over Trump was insurmountable. World leaders, including German Chancellor Angela Merkel, French President Emmanuel Macron, and British Prime Minister Boris Johnson, congratulated Biden. But by mid-afternoon Sunday, there was no statement yet from Russian President Vladimir Putin. Iran's President Hassan Rouhani on Sunday said that the next U.S. administration has an opportunity to, quote, compensate for its previous mistakes, end quote, following Joe Biden's victory in the presidential election. U.S. President Donald Trump has applied a maximum pressure policy and crippling sanctions against Iran since his 2018 withdrawal from a landmark nuclear agreement with Tehran. The reimposed sanctions targeted Iran's vital oil industry and banking ties, among other sectors. Rouhani added that the U.S. administration's harmful and wrong policy for the past 3 years was not only condemned by people all around the world, but was also opposed by the people of the U.S. in the recent election. These are his words. Biden has said during his campaign that he plans to embark on a credible path to return to diplomacy with Iran and raise the possibility of returning to the 2015 nuclear deal negotiated when he was vice president under Barack Obama. Iran's supreme leader, Ayatollah Ali Khamenei, said Tuesday that the U.S. election result would have no effect on Tehran's policies towards Washington. Via remote, Laurel Bowman, VOA News.
ये वॉइस ऑफ अमेरिका उर्दू है। आप सुन रहे हैं खबरों और हालात हाजरा पर मबनी हमारा खसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशरे मुकर्रर के तौर पर पेश किया जा रहा है।
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ آج کا موضوع، دنیا بھر خاص طور پر پاکستان میں بریسٹ کینسر کی وجوہات، تشخیص اور علاج کی صورتحال۔ اکتوبر کا پورا مہینہ بریسٹ کینسر پر آگاہی بڑھانے کا مہینہ ہے۔ یہ مہم دنیا بھر میں اور پاکستان میں جاری ہے، تو اس مہم کے حوالے سے ہی آج کی راؤنڈ ٹیبل کا اہتمام کیا ہے ہم نے، اور ہمارے اس پروگرام میں شریک گفتگو ہوں گے یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر اور ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما لاہور سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ہمارے ساتھ ہیں جناب پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ اور سائبر نائف اینڈ آنکولوجی کے سربراہ اور ڈائریکٹر پروفیسر ڈاکٹر طارق محمود کراچی سے، اور ہمارے ساتھ ہیں لاہور سے گائناکولوجسٹ اور انسٹیٹیوٹ آف میڈیکل سائنسز پنجاب لاہور میں ڈاکٹر پروفیسر طیبہ وسیم، لاہور سے ہمارے ساتھ شریک گفتگو ہیں۔ اور ہمارے ساتھ ہیں ڈاکٹر فیصل مسعود، پروگرام مینیجر نان کمیونیکیبل ڈیسیزز پرائمری اینڈ سیکنڈری ہیلتھ کیئر ڈپارٹمنٹ گورنمنٹ آف پنجاب لاہور سے ہمارے ساتھ اب سے کچھ دیر کے بعد شامل ہوں گے۔ اور ہمارے ساتھ یہاں موجود ہیں واشنگٹن سے جارج ٹاؤن یونیورسٹی ہاسپٹل واشنگٹن ڈی سی کے سائبر نائف ڈپارٹمنٹ کے ٹیکنیکل شعبے کے سربراہ ڈاکٹر پروفیسر عبدالرشید۔ تو گفتگو کا آغاز کریں گے پروفیسر ڈاکٹر ارشد چیما آپ سے۔ کچھ بتائیے کہ اس وقت پاکستان میں بریسٹ کینسر کی کیا صورتحال ہے، کیا اعداد و شمار ہیں اس کے؟
ہمارے پاس چونکہ ایکوریٹ سٹیٹسٹکس تو اویلیبل نہیں ہوتی، کہ اندازے کے مطابق پاکستان میں تقریباً 1.5 لاکھ عورتوں کو نا بریسٹ کینسر ہو جاتا ہے ہر سال، اور ان میں سے آدھے سے زیادہ جو ہے اس بیماری سے فوت ہو جاتی ہے۔ جو لمحہ فکری ہے وہ یہ ہے کہ پاکستان میں جو بریسٹ کینسر ہے وہ سرجن کے پاس لیٹ پہنچتا ہے، ڈاکٹروں کے پاس لیٹ پہنچتا ہے۔ میں آپ کو مثال دوں، ہم نے جو اسٹڈیز کی ہے 70% یعنی 3/4 بریسٹ کینسر جو ہے وہ سٹیج 3 اور سٹیج 4 میں جو ہے نا وہ پہنچتا ہے ڈاکٹر کے پاس، ویئر جو ڈیولپ ورلڈ ہے اس میں صرف 10% کینسر ایسا ہوتا ہے جو ایڈوانس سٹیج میں پہنچتا ہے۔
پروفیسر ڈاکٹر عبدالرشید صاحب، آپ بتائیے کہ اس وقت امریکہ میں اور ترقی یافتہ ملکوں میں بریسٹ کینسر کی کیا صورتحال ہے، اور کیا کیا طریقے استعمال ہو رہے ہیں اس کے علاج کے لیے یا ریہیب کے لیے، کون کون سی ٹیکنالوجی استعمال ہو رہی ہیں، اور کیا طریقہ ہوتا ہے اس کو ٹریٹ کرنے کا یہاں پر؟ جی ڈاکٹر عبدالرشید صاحب،
السلام علیکم۔ سب سے پہلے تو یہ ہے کہ یہ ورلڈ وائڈ اگر ہم دیکھیں کینسر میں، اگر ہم بریسٹ کو کاؤنٹ کریں تو اس وقت 2.09 ملین کے قریب ورلڈ وائڈ کیسز جو ہیں وہ ایوالو ہوئے ہیں بریسٹ کینسر، اس میں تقریباً 508,000 کے قریب ورلڈ وائڈ ڈیتھ ہو چکی ہے اب تک بریسٹ کینسر کی وجہ سے۔ فرام 2020 یو ایس اے میں الون 276,000 کے قریب نیو کیسز جو ہیں وہ ڈائگنوز ہوئے ہیں، جن میں 48,000 نان انویسو کیسز ہیں اور باقی سارے جو ہیں وہ انویسو کیسز ہیں، مین کے وہ دوسرے باڈی پارٹ میں وہ ایزیلی جا سکتے ہیں، اور اب تک جو ہے وہ 2020 میں 42,000 کے قریب کینسر ڈیتھ ہوئی ہیں، جن میں 2,000 اور مرد آزاد بریسٹ کینسر میں 520 کے قریب ڈیتھ ہو چکی ہے۔ اوور آل مورٹیلٹی ریٹ جو ہے وہ یو ایس اے ڈیولپ کنٹریز میں فرام 1990 آن ورڈ ڈیکریز ہو رہا ہے، جبکہ باقی جو ورلڈ ہے اس میں یہ انکریز ہو رہا ہے۔ اس کی وجہ یہ ہے کہ ارلی ڈیٹیکشن کی ہونے کی وجہ سے اس کو اچھے ایزیلی کنٹرول کیا جا سکتا ہے، اس کے لیے بہت ساری ٹیکنالوجیز ہیں، اس کے لیے بہت سارے ویز ہیں کہ کیسے اس کو ارلی ڈیٹیکٹ کیا جا سکتا ہے، پھر اس کے بعد اس کو ٹریٹ کیسے کیا جا سکتا ہے۔
تو ڈاکٹر ارشد چیما صاحب، آپ ہی بتائیے کہ اس کی وجوہات کیا کیا ہیں بریسٹ کینسر کی، اور خواتین کو اور بچیوں کو کیسے پتہ لگے کہ وہ بریسٹ کینسر میں مبتلا ہو چکی ہیں، کچھ علامات کا ذکر کیجئے جن سے ان کو جلد پتہ لگ جائے اور وہ جلد ڈاکٹر تک پہنچ سکیں؟
اچھا دیکھیے، جو 10% بریسٹ کینسر ہے نا، اس کے تو جینیٹک بیسز ہے، یعنی ویمن آر کیرینگ جینز ایسی ہیں جیسے بریکا 1 اور بریکا 2 جینز ہیں، جن کی وجہ سے وہ زیادہ ایٹ رسک ہے. وی نو کہ عورتیں جن کا زیادہ ہے وزن زیادہ ہے، دے آر ایٹ گریٹر رسک، اور جن کی فیملی ہسٹری ہے یعنی فرسٹ ڈگری ریلیٹو کو، مدر کو یا بہنوں کو یا گرینڈ پیرنٹس کو کینسر ہوا ہے بریسٹ کا، ان میں زیادہ چانس ہے. لیکن ہمیں کلیئر کٹ پتا نہیں ہے کہ بریسٹ کینسر کیوں ہو جاتا ہے لوگوں کو، اس لیے اس کو پرائمری پریونشن نہیں کی جا سکتی. اس کا پیرلل میں آپ کو بتاؤں، ہمیں پتا ہے اورل کینسر جو ہے وہ پان کھانے سے ہوتا ہے یا لنگ کینسر جو ہے سگریٹ پینے سے ہوتا ہے، یہ تو کلیئر کٹ ہے نا، تو ہم اس کو پرائمری پریونشن کر سکتے ہیں. بریسٹ کینسر میں جو چیز ہے، ایک کانسیپٹ ہے، اسے ہم کہتے ہیں سیکنڈری پریونشن. سیکنڈری پریونشن کا مطلب یہ ہے کہ مریض جو ہے اس کی ڈائگنوسس ارلی سٹیج پہ ہو جائے. آپ نے پوچھا کہ علامات کیا ہے بریسٹ، نو گلٹی ساریاں خطرناک نہیں ہوتی، لیکن عام پیشنٹ کے لیے یہ پتا کرنا کہ یہ گلٹی جو ہے یہ خطرناک ہے یا نہیں ہے، وہ ممکن نہیں ہے. صرف کیئر گیور یا ڈاکٹر جو ہے وہ ایگزامن کر کے بتا سکتا ہے اور یہ ٹیسٹ کر کے کہ یہ گلٹی خطرناک ہے کہ نہیں. تو پہلا کام تو یہ ہے کہ ہر عورت کو مہینے میں ایک دفعہ اپنی چھاتی کا بذات خود معائنہ اپنے ہاتھ سے کرنا چاہیے ایک دفعہ، اور بہتر ہے کہ وہ میٹ سائیکل میں یہ کام کرے. اور اگر وہ چھاتی میں شیشے کے سامنے کھڑے ہو کے اپنا معائنہ کرے اور اگر اس میں کوئی ناواری ارریگولیرٹی نظر آتی ہے یا کوئی کھلتی نظر آتی ہے، تو اس کو پہلی فرصت میں ڈاکٹر کو دکھانا چاہیے. اب ہماری سوسائٹی میں شرم کی وجہ سے، لیک آف ریسورسز کی وجہ سے، لیک آف فیسلٹیز کی وجہ سے، عورتیں آن دا ایوریج 8 مہینے سے ایک سال لیتی ہیں ڈاکٹر تک پہنچنے میں، جب انہیں پتا ہوتا ہے کہ چھاتی میں پلٹی گلٹی بن گئی ہے. کچھ تو ڈینائل بھی ہوتی ہے، کچھ کے پاس ریسورسز نہیں ہے، کچھ کو یہ پتا ہی نہیں ہے کہ جانا کہاں پہ ہے. اسی لیے ہمیں اویئرنیس پیدا کرنے کی ضرورت ہے کہ جو ہی اگر آپ کو گلٹی چھاتی میں نظر آئے، فیل ہو، تو اسے پہلی فرصت میں ود ان 1 ویک اسے ڈاکٹر کو ملنا ضروری ہے.
ٹھیک.
اور اگر کوئی شرم یا کا مسئلہ ہے، تو اس وقت فارچونیٹلی پاکستان میں بہت ساری فیمیل ڈاکٹرز اب بنا رہے ہیں. کنگ ایڈورڈ میں میری 70% اسٹوڈینٹس جو تھی وہ فیمیل ڈاکٹرز تھی، تو اب تو یہ بھی مسئلہ کوئی نہیں ہے جی کہ وہ شرم کی وجہ سے میل ڈاکٹر کو نہیں دکھایا، تو فیمیل ڈاکٹر کو دکھائیں، ڈاکٹر کو تو دکھائے جا کے پلیز جو ہے.
تو شکریہ ڈاکٹر ارشد چیمہ صاحب، آپ ہمارے ساتھ رہیے. اب ہم گفتگو میں شامل کریں گے ڈاکٹر طارق محمود کو جو اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں کراچی سے. ڈاکٹر طارق محمود صاحب، آپ بتائیے کہ علامات کچھ اور بھی ایسی علامات ہیں جو اس کے علاوہ ہیں جو کہ ڈاکٹر ارشد چیمہ صاحب نے بتائی؟
دیکھیں، سب سے پہلے تو وہی ہے جیسے ڈاکٹر صاحب نے بتایا کہ سیلف ایگزامینیشن اپنے بریسٹ کو خود چیک کرنے سے بہتر اور کوئی ارلی ڈائگنوسس کا طریقہ نہیں. عورتوں کو ہمیں ایجوکیٹ کرنا ہے، ان کو یہ تعلیم تربیت دینی ہے کہ بھئی چھاتی کا کینسر جو ہے اگر ٹھیک سٹیج پہ ڈائگنوز ہو جائے تو 100% علاج ٹھیک ہو جاتا ہے، انسان ٹھیک ہو جاتا ہے، اور اگر بڑھ جائے تو پھر اس میں جان لیوا ثابت ہوتا ہے. اگر اس کی اویئرنیس پورے ماسز کو دی جا سکے، خاص طور پہ شہروں کے علاوہ دیہاتوں کے اندر بھی اگر ہم لوگوں کو یہ انفارمیشن ایجوکیشن دے دیں، تو کافی حد تک ہمارے پاس پاسبلٹی ہے کہ ہم ارلی ڈیزیز کو پک کر سکیں. ایکچولی یا بدقسمتی سے پاکستان یا کسی بھی ڈیولپنگ ورلڈ کے اندر بریسٹ سکریننگ پروگرام نہ ہے، اور نہ ہی جتنی ایک پاپولیشن آپ انڈیا یا پاکستان جیسے ملک کی جب بات کرتے ہیں، ایون باقی ادر یہ ڈیولپنگ کنٹریز کی، تو اس کے لیے جو ریسورسز چاہیے وہ ایگزسٹنگ بجٹ کے اندر ناممکن ہے. مطلب مشکل نہیں، ناممکن ہے کہ آپ اتنی میموگرافی کی مشینیں لگائیں کہ آپ ایک اچھا بریسٹ سکریننگ پروگرام شروع کر سکیں. ویسٹ کے اندر جو ڈاکٹر صاحب جیسے بتا رہے تھے کہ 10%، تو اس میں ایشو یہ ہے کہ وہ ایک تو لوگوں کو انہوں نے ایجوکیٹ کیا ہے، دوسرا وہاں بریسٹ سکریننگ پروگرام ہوتے جو نیشنل لیول پہ کنڈکٹ کیے جاتے ہیں، نیشنل لیول پہ ان کی رجسٹری ہوتی ہے، اور ایک پوری بھی ایک سیریس ایفرٹ ہے ارلی بریسٹ کینسر کی ڈیٹیکشن کے لیے. ہمارے ملک کے اندر اگر ہم میموگرافی کی مشینیں گنے تو آئی تھنک 100 کے اراؤنڈ نمبر ہوگا. ठीक है, जब तक इस पॉपुलेशन के लिए थाउजेंड्स के अंदर ये नंबर का जरूरत है हमें अर्ली ब्रेस्ट कैंसर के डिटेक्शन के लिए। तो हमारा जो तरीका जो सक्सेसफुल हो सकता है वो यही हो सकता है कि हम औरतों को एजुकेट करें कि जिस औरत को भी जब भी कोई गुठली महसूस हो तो एटलीस्ट वो डॉक्टर तक जाए। अब डॉक्टर तक जाने के बाद वो नंबर स्टेट वही आ जाता है कि अब जब हम देखेंगे कि अवेलेबिलिटी ऑफ इक्विपमेंट, तो बदकिस्मती से आज भी हमारे पास अवेलेबिलिटी ऑफ इक्विपमेंट अक्रॉस पाकिस्तान नहीं है, बड़े शहरों के अंदर है, बड़े शहरों के अंदर भी वो बहुत कम जगह है जहां हम कहें कि वो एक क्वालिटी इक्विपमेंट है जो अर्ली कैंसर को डिटेक्ट कर सकता है। बदकिस्मती से ऐसा इक्विपमेंट अभी भी आज शहरों में मौजूद है जो क्लिनिक्स या हॉस्पिटल्स के अंदर लगा हुआ है कि जिनके अंदर ये कैपेबिलिटी नहीं है कि वो अच्छी तरीके से अर्ली कैंसर को डायग्नोज कर सके। तो हर फील्ड में काम करने की जरूरत है, टीम को एजुकेट करने की जरूरत है। एट द सेम टाइम ये गवर्नमेंट के फंड से नहीं होने वाला, इट आई कैन बेट ऑन दिस कि जो गवर्नमेंट की फंडिंग के पिछले हम 70-72 साल का बजट का जायजा लें और उसके बाद आगे को देखें, तो इसके अंदर जब तक पब्लिक सिविल सोसाइटी साथ नहीं मिलेगी तो ये टारगेट अचीव नहीं हो सकता। आज भी पब्लिक सेक्टर या प्राइवेट सेक्टर के अंदर भी जो अच्छे डॉक्टर्स हैं उनके पास बहुत लंबी वेटिंग लिस्ट होती है, मरीज डायग्नोज हो जाए तो उसके इलाज के लिए अभी भी कहते हैं 2-4 महीने बाद आए। तो क्योंकि
उसकी तारिक भाई उसमें जो मेन इश्यू है वो ये है कि हमने वन विंडो ऑपरेशन नहीं बनाए कैंसर के मरीजों के लिए, हमने कंप्रीहेंसिव कैंसर सेंटर्स नहीं बनाए जिनमें एक ही छत के नीचे हम सारी फैसिलिटी प्रोड्यूस कर सके मरीज के लिए।
जैसे ऑपरेशन पहला स्टेप जैसे तशखीस का है, तशखीस के लिए मरीज के एंड पे तो ये जिम्मेदारी है कि वो जल्दी अपने आप को पेश करे, प्रेजेंट करे, लेकिन उसके बाद रिस्पॉन्सिबिलिटी सबकी आ जाती है, हुकूमत की भी, सिविल सोसाइटी की भी, उन लोगों की जिनको अल्लाह पाक ने ये तौफीक दी है कि वो लोगों के लिए कुछ कर सकते हैं, तो सब मिलके इसके लिए इक्विपमेंट फॉर डायग्नोसिस और उसके बाद थिएटर की फैसिलिटी, सर्जन की फैसिलिटी, ये सब चीजें। और फिर उसके बाद एक बहुत बड़ी चीज आती है उनके जो जिनमें बदकिस्मत लोगों में जिनमें कैंसर डायग्नोज हो जाता है उनको सर्जरी भी करानी है, रेडियोथेरेपी भी करानी है, कीमोथेरेपी भी करानी है, जो कि अगेन एक बहुत बड़ा एक्सपेंस है।
गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा को। तैयबा वसीम साहबा, आप प्रोफेसर हैं, पढ़ाती भी हैं, और यहाँ पर आपके जो हॉस्पिटल में कितना रेशो है, कितनी खवातीन आ जाती हैं इलाज के लिए?
हमारी बस खवातीन बहुत फ्रीक्वेंट आती हैं, और जो ज्यादातर मतलब हम लोग ने अपना ब्रेस्ट क्लिनिक बनाया हुआ है सर्विसेज में, जो हम चूंकि प्रेगनेंसी वाली जितनी खवातीन हैं और जो उनके साथ भी होती हैं उनको ऑफर करते हैं स्क्रीनिंग, और उनसे हम चेकअप के लिए उनकी ब्रेस्ट के एग्जामिनेशन करते हैं और उनको सिखाते भी हैं ब्रेस्ट सेल्फ ब्रेस्ट एग्जामिनेशन, और अवेयरनेस भी क्रिएट करने की कोशिश करते हैं, उनको बताते हैं। लेकिन जो हमारा बेसिकली जो जब भी जरा भी पेशेंट ऐसे होते हैं फिर हम जो एडवांस स्टेज वाले पेशेंट्स हैं वो सारे हम सर्जिकल डिपार्टमेंट में भेज देते हैं, क्योंकि वही फिर ब्रेस्ट की सर्जरी करते हैं, वो लंपेक्टमी करनी है या ब्रेस्ट की रिकंस्ट्रक्शन करनी है तो वो लोग उसमें करते हैं। और हमारा तो मतलब जैसे अगर आप देखें तो सर्जिकल डिपार्टमेंट में तो मतलब हर लिस्ट पे हर दूसरे मतलब यानी हर 10वां मरीज जो है ना उसके ब्रेस्ट का प्रॉब्लम उसको होता है और ब्रेस्ट कैंसर के साथ वो आता है।
तो बेहद शुक्रिया प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं, ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल, मैं हूँ यास्मीन जमील। आज हम बात कर रहे हैं ब्रेस्ट कैंसर के बारे में, पाकिस्तान और दुनिया भर में इसकी सूरत हाल के बारे में, और इसके इलाज, इसकी तशखीस और इससे बचने के तरीकों के बारे में। गुफ्तगू में अब हम एक बार फिर शामिल करते हैं प्रोफेसर डॉक्टर अरशद चीमा को। प्रोफेसर डॉक्टर अरशद चीमा साहब, बताइए कि इस वक्त पाकिस्तान में ब्रेस्ट कैंसर के इलाज के लिए जो तरीके हैं वो कौन कौन से तरीके हैं जो इस्तेमाल हो रहे हैं और जो अवेलेबल हैं?
कैंसर है उसको ट्रीट करने के तीन तरीके हैं हमारे पास। एक तो जी के ऑपरेशन करके हम काट के निकाल दें, अर्ली स्टेज में तो ये बड़ा इफेक्टिव तरीका है। और दूसरा तरीका ये है कि हम मरीज को रेडिएशन दें और फिर कीमोथेरापी दें। कीमोथेरापी और रेडिएशन जो है दे ऐड अबाउट 10% ईच टू द क्योर, 60% जो है ना वो थ्रस्ट वो सर्जरी का है क्योर में। लेकिन ये तीनों जो अपना मोडेलिटीज है ये कम्प्लीमेंट्री है टू द ईच अदर, ये नहीं कि हम एक ही इनमें से अडॉप्ट करें। अब बदकिस्मती से पाकिस्तान में सर्जरी के तो काफी सारे सेंटर्स अवेलेबल है लेकिन रेडियोथेरापी के सेंटर्स बहुत कम है। लाहौर एक बहुत बड़ा शहर है, पाकिस्तान का सेकंड बिगेस्ट सिटी है। पब्लिक सेक्टर में सिर्फ एक लीनियर एक्सेलरेटर अवेलेबल है। लीनियर एक्सेलरेटर वो मशीन होती है जिससे आप रेडियोथेरापी देते हैं। पब्लिक प्राइवेट सेक्टर में है, एक शौकत थाने में भी अवेलेबल है और भी एक दो जगहों पे, लेकिन पब्लिक सेक्टर में सिर्फ एक मशीन अवेलेबल है बहुत सारे मरीजों को रेडियोथेरापी देने के लिए। कीमोथेरापी की फैसिलिटीज भी जो है वो कंसंट्रेटेड नहीं है एक दो जगहों पे, उसके लिए भी मरीज को मुख्तलिफ जगहों पे जाना पड़ता है। सर्जरी कहीं करवाता है मरीज, कीमोथेरापी दूसरी जगह पे होती है। दे आर नॉट इंटेग्रेटेड, उनको एक जगह होने की जरूरत है।
तो ये कितने अरसे में, हमारे सुनने वालों को बताइए खासतौर पर खवातीन को, कि एक कैंसर कितने अरसे में डेवलप हो जाता है? और आप ये कह रहे हैं कि वो अर्ली डायग्नोसिस बहुत जरूरी है, तो कैसे वो जल्दी?
जो रेट ऑफ ग्रोथ है ना कैंसर का वो तो वेरिएबल होता है। कुछ कैंसर जो है उनको तो सालों लगते हैं बनने में, कुछ कैंसर जो है वो महीनों में स्प्रेड कर जाते हैं। क्योंकि हमें कोई पता नहीं है कि वो कौन सा कैंसर अर्ली स्प्रेड कर देगा, इसलिए बेस्ट ये है कि जब भी पहला सिम्टम अपीयर हो या पहली दफा पता लगे किस औरत को कि उसकी छाती में खुलती है, उसको फौरी तौर पर डॉक्टर को मिलना चाहिए अगले हफ्ते के अंदर। डॉक्टर सबसे पहले करते हैं टू फाइंड आउट कि ये वाकई कैंसर है कि नहीं, और फिर उसकी स्टेज करते हैं, एक्सटेंट ऑफ डिजीज स्टेज करते हैं, क्योंकि फर्दर मैनेजमेंट इस पे डिपेंडेंट है कि मरीज किस स्टेज पे आया है आपके पास। देखिए स्टेज फोर का मरीज है, उसकी छाती काटने का कोई फायदा नहीं है क्योंकि वो उसका स्प्रेड हुआ हुआ है फेफड़ों तक या लिवर तक कैंसर, उसको तो कीमोथेरापी टू स्टार्ट विद पहली टेप कीमोथेरापी हम शुरू करते हैं। और उसका सर्वाइवल जो है मैंने जैसे पहले बताया सिर्फ 25% 5 ईयर सर्वाइवल है अगर स्टेज फोर का मरीज आ जाता है, 20 या 25%, वो भी बेस्ट केयर में। अगर स्टेज वन का मरीज आ जाता है तो जैसे डॉक्टर तारिक ने अभी बात की 100% सर्वाइवल भी हो सकता है।
दोबारा होने के चांसेस कितने होते हैं?
देखिए रिकरेंस जो है ना वो किसी भी ट्यूमर में हो सकती है, कैंसर ब्रेस्ट के अलावा बाकी के ट्यूमर में भी रिकरेंस हो सकती है। रिकरेंस जो होती है या तो लोकल उस जगह पे होती है जहां पे आपने ऑपरेशन किया हुआ है, या फिर वो रिकरेंस होती है डिस्टेंट डिजीज की। जैसे आपने तो छाती का ऑपरेशन किया तो मरीज की लिवर में या लंग में जो है या बोन में मेटास्टेसिस जो है बाद में डेवलप होगी, वो होती पहले ही स्प्रेड है, आपके ऑपरेशन से पहले स्प्रेड हो गया होता है लेकिन आपको नजर नहीं आ रहा होता। सो रिकरेंस हर कैंसर में हो सकती है, ब्रेस्ट कैंसर में भी हो सकती है।
तो कितना वक्त लग जाता है आमतौर पर, किस किस स्टेज पर कितना कितना वक्त लग सकता है इलाज पर?
देखिए जो सर्जरी है वो तो आप विद इन 3 or 4 days कंप्लीट कर सकते हैं। 1.25 महीना रेडिएशन में लगता है, 4 से 5 महीने जो है आपको कीमोथेरापी में लग जाते हैं। और फिर हार्मोन थेरापी है उन कैंसर्स के लिए जो हार्मोन डिपेंडेंट है, जो ERBR पॉजिटिव है, वो आपको 5 साल के लिए देनी पड़ती है गोली। ओरल मेडिकेशन है तो हार्मोन थेरापी भी हम देते हैं।
तो प्रोफेसर डॉक्टर अर्शद चीमा साहब ये बताइए कि फिर क्या खर्चा टोटल बताइए कि वो कितना हो सकता है कि कोई अपना इलाज करा सके और सोचे कि मैं कैसे अपना इलाज कराऊं ब्रेस्ट कैंसर?
ऑपरेशन जो है वो तो हम पब्लिक सेक्टर हॉस्पिटल में टोटली 0 charge टू द पेशेंट करते हैं, फ्री करते हैं। जैसे मैं चीफ ऑफ सर्जरी था मैं हॉस्पिटल का, तो हर मरीज जो ब्रेस्ट कैंसर का आता था उसको ऑपरेशन हम फ्री करते थे, उसको दवाइयां भी प्रोवाइड करते थे। तो गवर्नमेंट के रिसोर्सेज इतने हैं कि वो सारी चीजें करते। हाँ जहां तक तल्लुक है, अब एटॉमिक एनर्जी के सेंटर है, 18 सेंटर है पाकिस्तान में जिनमें रेडिएशन जो है वो दी जाती है। अब रेडिएशन भी फ्री दी जाती है उन लोगों को, सिर्फ ये है कि रेडिएशन के आगे एक लंबी क्यू है, बिकॉज वी हैव वेरी लिटिल रिसोर्सेज फॉर रेडिएटिंग पीपल इन दिस कंट्री। अनफॉर्चुनेटली हमें तकरीबन 200 के करीब लीनियर एक्सेलरेटर चाहिए इस मुल्क में, ہمارے پاس پہلے 8-10 ہیں سارے ملک میں اویلیبل. ریڈیو تھراپی فیسلٹیز میں ہم ڈیفیشنٹ ہیں. کیمو تھراپی سب سے مہنگا ہے ان میں سے, تینوں میں سے جو سب سے مہنگا ہے جو اپنا پورشن ہے نا علاج کا, وہ کیمو تھراپی ہے. اب کیمو تھراپی میں ڈیپینڈ کرتے ہیں کہ آپ کون سی دوائی دے رہے ہو. ہر جو آپ سیشن دیتے ہو تقریباً 18,000-20,000 روپے لگ جاتے ہیں اگر آپ اسے پرائیویٹ دے رہے ہو. اس میں بھی ہم بیت المال سے یا گورنمنٹ کی ڈونیشن سے یا اور لوگوں کی ڈونیشن سے فنڈ کرتے ہیں مریضوں کو جن کے پاس پیسے نہیں ہوتے. سو ایون کیمو تھراپی کین بی گیون فری, اور یہ پاسبلٹی ہے کیونکہ بیت المال کے پاس اتنے ریسورسز ہیں کہ سارے مریضوں کو کیمو تھراپی ہم دے سکتے ہیں. ہاں ہم ٹارگیٹڈ تھراپی ہوتی ہے ایک, وہ خاصی مہنگی ہے, جیسے 18 lakh کی ہو جائے گی ایکسیپٹنس, وہ ذرا مشکل ہوتا ہے اس ملک میں ارینج کرنا کیونکہ وہ دس از اے کاسٹلی افیئر.
ڈاکٹر طارق محمود صاحب آپ یہ بتائیے کہ اس وقت آپ کا جو جناح پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی ہے وہاں پر بھی اسی طرح مفت علاج ہو رہا ہے جس طرح کے لاہور میں ہو رہا ہے, اور اگر وہاں ہو رہا ہے تو کیا وہاں پر کچھ نئی ٹیکنالوجیز بھی استعمال ہو رہی ہیں, خاص طور پر اس جو سائبر نائف ٹیکنالوجی ہے اس کی بات کیجیے کہ یہ کیا طریقہ علاج ہے؟
دیکھیں اس وقت الحمدللہ جے پی ایم سی کے اندر بالکل مفت علاج ہوتا ہے ہر چیز کا, بالخصوص کینسر کا. اور جیسے آپ نے مینشن کیا کہ پہلے ہمارے پاس 2012 میں ایک سائبر نائف تھا, 2019 میں ہم نے دوسرا سائبر نائف لگایا ہے, اور اس سال ہم نے کینسر کے ٹریٹمنٹ کے لیے ایک لینئر ایکسلریٹر جو ہوتا ہے جسے ٹومو تھراپی کہتے ہیں, جو کہ اس وقت لیٹسٹ ٹیکنالوجی ہے.
تو آپ یہ کہہ رہے ہیں کہ اس وقت پاکستان میں جو جدید ٹیکنالوجیز ہیں ٹریٹمنٹ کی بریسٹ کینسر کی, وہ استعمال ہو رہی ہیں, اور اس میں آپ نے ذکر کیا سائبر نائف ٹیکنالوجی کا. تو گفتگو میں شامل کرتے ہیں ڈاکٹر پروفیسر عبد الرشید صاحب کو جو جارج ٹاؤن یونیورسٹی ہاسپٹل میں سائبر نائف ڈپارٹمنٹ کے ٹیکنیکل شعبے کے سربراہ ہیں. ڈاکٹر پروفیسر عبد الرشید صاحب آپ بتائیے کہ اس وقت امریکہ میں اور دنیا بھر میں کون کون سی ٹیکنالوجیز ہیں جو بریسٹ کینسر کے ٹریٹمنٹ میں یا ڈائگنوسس میں استعمال ہو رہی ہیں؟
تشخیص میں تو سب سے زیادہ جو ہے وہ سیلف ڈیٹیکشن ہے سب سے پہلی بات, اس کے بعد یہ ہے کہ میموگرافی ہے, پھر میموگرافی بڑی ارلی سٹیج میں آپ کو بتا دیتی ہے کہ کینسر کیا صورت حال ہے, پھر اس کے بعد پیٹ امیجنگ ہے, اس سے آپ سٹیجنگ کر سکتے ہیں, اس سے بھی ڈیٹیکشن کر سکتے ہیں. اس کے بعد جب کینسر ڈائگنوز ہو جاتا ہے تو پھر اس کے بعد ڈفرینٹ ٹریٹمنٹ آپشنز ہیں جس میں کیمو ہے, یعنی کہ میڈیسن کے ساتھ ٹریٹمنٹ ہے, پھر اس کے بعد امیونو تھراپی ہے, پھر اس کے بعد ریڈیشن تھراپی ہے. اٹ آل ڈیپینڈس کہ کون سا سٹیج ہے اور کس طرح کون سے لیول پہ ہے کینسر, اور اس کے لحاظ سے اس کی ٹریٹمنٹ ہوتی ہے. تو سرجری سب سے پہلا آپشن ہے, اس کے بعد باقی دوسرے آپشن جو ہیں وہ سرجری کے ساتھ مل کے ہوتے ہیں.
تو آپ سائبر نائف جو ٹیکنیکل شعبہ ہے جارج ٹاؤن یونیورسٹی ہاسپٹل کا اس کے سربراہ ہیں, تو کچھ سائبر نائف ٹیکنالوجی کی بات کیجئے کہ یہ کیا ٹریٹمنٹ ہے اور کس طرح یہ ممکن ہوا یا ہو رہا ہے بریسٹ کینسر کے مریضوں کا علاج اس ٹیکنالوجی کی مدد سے؟
پہلی بات تو یہ ہے کہ جب ریڈیشن ٹریٹمنٹ کرتے ہیں تو اس میں ڈیپینڈ کرتا ہے کہ کون سا سٹیج ہے, آیا بریسٹ جو ہے وہ صرف ایک لمپیکٹمی ہے یعنی کہ چھوٹے سے ایریے میں ہے اور اس کو ریموو کیا ہے سرجن نے, یا بریسٹ جو ہے وہ پوری بریسٹ انوالو ہے, میسٹیکٹمی کی ہے یعنی کہ پوری بریسٹ جو ہے وہ اس کی سرجری کی ہے. تو ڈپینڈ کرتا ہے کہ کون سی اسٹیج ہے اور کون سا لیول ہے. اس کے لیے ڈفرینٹ ٹائپس آف ریڈیشنز ہیں, جیسے کنونشنل ریڈیشن ہے, کنونشنل ریڈیشن جو ہے وہ مختلف ڈیز پہ ہوتی ہے, اس کو تھوڑی تھوڑی ریڈیشن ہر روز دی جاتی ہے, اس میں 6 weeks تک ریڈیشن دی جاتی ہے, پھر اس کے بعد اس کا فیلڈ کم کر کے اور ریڈیشن دی جا سکتی ہے. اس وقت پاکستان میں یہ ٹیکنالوجی آلموسٹ بڑے بڑے شہروں میں ہر جگہ پہ ہے, جیسے اسلام آباد, لاہور, کراچی, کوئٹہ, احمد آباد, پشاور, سکر, نوابشہ, راول پنڈی, آرمی کے ڈفرینٹ ہاسپٹلس جو ہیں ان میں اویلیبل ہے. یہ ٹیکنالوجی بڑی عام ہے اور بڑی ایزیلی اویلیبل بھی ہے اور ہر ایک کی اپروچ میں بھی ہے. پھر اس کے بعد آتی ہے مختلف ٹارگیٹڈ تھراپی اور ہائی ڈوز آف ریڈیشن, اس میں ڈفرینٹ ٹیکنالوجیز ہیں, اس میں سائبر نائف جو ہے وہ ایک ٹیکنالوجی ہے جس میں بڑی ہائی ڈوز آف ریڈیشن جو ہے وہ دی جاتی ہے, اور صرف وہ ریڈیشن 5 دن تک دی جاتی ہے, یعنی کہ بڑی تھوڑی دنوں میں اس کو ڈلیور کیا جاتا ہے, لیکن وہ بڑی ہائی ڈوز ہوتی ہے. اس کے لیے یہ ضروری ہے کہ جو ٹارگیٹڈ تھراپی ہو رہی ہے وہ صرف ٹیومر کو دی جائے, یعنی کہ صرف کینسر کو ٹریٹ کرے, جبکہ نارمل ٹیشو ब्रेस्ट के ब्रेस्ट का जो नॉर्मल टिश्यू है या उसके अलावा ब्रेस्ट के अराउंड हार्ट है, लंग है, उनमें रेडिएशन जो है वो बहुत कम जाए. उसके लिए साइबर नाइफ टेक्नोलॉजी इसलिए बहुत अहम है कि साइबर नाइफ रोबोट टेक्नोलॉजी पे लीनियर एक्सेलरेटर यानी कि एक्सरे मशीन जो है वो रोबोट के साथ अटैच होती है. रोबोट जो है वो मूव यानी कि उस कैंसर को लॉक कर देता है, जिसकी वजह से जैसे जैसे आदमी ब्रीथ करता है ट्यूमर मूव होता है, कैंसर मूव होता है, रेडिएशन जो है वो उसी तरह उसको फोकल रेडिएशन मिलती है, यानी कि बड़ी टारगेटेड रेडिएशन होती है.
मतलब इसकी सक्सेस कितनी है?
इसका सक्सेस रेट जो है वो काफी बेहतर है, यानी कि 5 ईयर सर्वाइवल जो है वो बहुत अच्छा है. उसके अलावा एक और टेक्नोलॉजी IORT के नाम से भी है, यानी कि इंट्रा ऑपरेटिव रेडियोथेरेपी. जब सर्जन जो है वो सर्जरी कर रहा होता है तो सर्जरी के फौरन बाद रेडिएशन दी जाती है. वो टेक्नोलॉजी भी काफी आम हो रही है. उसमें ये है कि वो थोड़ी अमाउंट यानी कि ज्यादा डेंस रेडिएशन, ज्यादा हाई एनर्जी रेडिएशन नहीं होती, थोड़ी सी एक्सरे मशीन यानी कि कपल ऑफ इलेक्ट्रॉन वोल्ट के मशीन होती है. उसमें यह है कि वो टेक्नोलॉजी इसलिए भी इम्पोर्टेंट है कि सर्जन जो है वो उसी को जब लम्पेक्टमी करते हैं यानी कि वो ट्यूमर निकालते हैं तो थोड़ी सी जो गैप बन जाता है उस गैप में रेडिएशन डिलीवर. और ये टेक्नोलॉजी पाकिस्तान में भी एक शहर है गैम्बर्ट के नाम से, वहां पर इंट्रोड्यूस हो रही है. उनको भी मैं हेल्प करने की कोशिश करूंगा. हमारे पास यहाँ पर ये टेक्नोलॉजी है ऑलरेडी, हम पिछले 4-5 साल से इस्तेमाल कर रहे हैं इसको. तो वहां उन्होंने शुरू की है, वहां पर एक इम्तियाज साहब है जिनके जिन्होंने मुझसे कोई, मैंने उनको पहले साइबर नाइफ में ट्रेन किया था, वो यही जॉर्ज टाउन से ट्रेन होके गए थे, अब वो वहां पर IORT भी इस्तेमाल कर रहे हैं.
इसके अलावा आपने ये टेक्नोलॉजी आपने हेल्प की इंस्टॉल करने में पाकिस्तान के किन किन हॉस्पिटल्स में?
पाकिस्तान में ये टेक्नोलॉजी अभी तक जो है साइबर नाइफ टेक्नोलॉजी जिला हॉस्पिटल है कराची में, जिला मेडिकल सेंटर, उसमें 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं. एक साइबर नाइफ थोड़ा सा ओल्ड वर्जन है और एक साइबर नाइफ जो है वो लेटेस्ट वर्जन के साथ है. तो वो 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं. मैंने उनको टेक्निकल शोबे में हेल्प की, उनके मेडिकल डॉक्टर जो है और फिजिसिस्ट जो टेक्निकल शोबे के लोग हैं वो यहाँ जॉर्ज टाउन यूनिवर्सिटी में भी आए, यहाँ पर भी ट्रेनिंग लेके गए, और उसके अलावा मैं वहाँ टाइम टू टाइम भी गया हूँ ताकि उनको हैंड ऑन ट्रेनिंग भी दी जा सके, और वो काफी सेल्फ सफिशिएंट है इस वक्त.
तो इस ये है वो तमाम टेक्नोलॉजी जो इस वक्त ब्रेस्ट कैंसर के ट्रीटमेंट के लिए इस्तेमाल हो रही है.
इसमें मेजर टेक्नोलॉजीज जो है वो एक तो कन्वेंशनल रेडिएशन लीनियर एक्सेलरेटर उसको कहते हैं, वो तकरीबन हर पाकिस्तान के हर शहर में है. कुछ पाकिस्तान एटॉमिक एनर्जी के अंदर आ रहे हैं, कुछ गवर्नमेंट हॉस्पिटल्स में है, कुछ प्राइवेट सेक्टर्स में है. उसके अलावा ये साइबर नाइफ है कराची के अंदर, और भी किसी जगह और भी लाहौर में है, जैसे शौकत खानम हॉस्पिटल में कन्वेंशनल रेडिएशन थेरेपी, फिर उसके अलावा रेडियो सर्जरी भी वो शुरू कर रहे हैं. टेक्नोलॉजी काफी पाकिस्तान में इवॉल्व हो रही है.
तो मुख्तसरन अगर मैं आपसे पूछूं कि अलामत क्या होती है ब्रेस्ट कैंसर की तो आप क्या कहेंगे?
अलामत वही है जैसे आम हर कैंसर की होती है कि आदमी को जो है वो ब्रेस्ट जो है वो अगर उसमें कोई ब्लीडिंग होती है या कोई पस निकलती है या आपको सेल्फ एग्जाम करते हैं तो आपको कोई डेंस टिश्यू नजर आ समय फील होता है तो उसको डायग्नोज करने के लिए फर्दर जो है वो मेडिकल डॉक्टर के साथ रابطہ करना चाहिए. हेल्थ प्रोवाइडर जो है वो आपको फर्दर एडवाइस कर सकता है कि कौन कौन से टेस्ट होने चाहिए. सबसे जो मेजर और प्राइमरी टेस्ट है वो मैमोग्राम है. सबसे पहले मैमोग्राफी होनी चाहिए. यहाँ USA में मैमोग्राफी रिकमेंड करता है हर, इनके अमेरिकन कॉलेज ऑफ रेडियोलॉजी जो है वो हर साल रिकमेंड करता है कि मैमोग्राफी होनी चाहिए.
तो यहाँ पर क्या है ये जो सहूलियात खवातीन को इसकी तशखीस के सिलसिले में और ब्रेस्ट कैंसर के ट्रीटमेंट के हवाले से?
USA में सबसे पहले तो ये है कि मैमोग्राफी के साथ डायग्नोस, फिर उसके बाद फर्दर पेट स्कैनिंग है, मेडिकल एग्जाम है, फिर उसके बाद ब्लड टेस्ट है जिनसे ये अंदाजा होता है कि ये कैंसर है. फिर उसके बाद उसकी स्टेजेस जो है वो डिफाइन की जाती है, कौन सी स्टेज है, आया इंस्टू है यानी कि सिर्फ ब्रेस्ट में है या उसके अलावा कहीं और फैल चुका हुआ है, फिर ब्रेस्ट के कौन से एरिया में है, इट ऑल डिपेंड्स के कौन से एरिया में है. तो ये इट ऑल डिपेंड्स. तो रेडिएशन जो है वो बाद में आती है कि वो डिटेक्ट होने के बाद फिर उसको कैसे कंट्रोल किया जा सकता है.
तो यहाँ क्या रेशो है या क्या शरह है ट्रीटमेंट की और सहूलियात की जो ख्वातीन को अवेलेबल है इजीली?
सही है कि अभी तो 80% के करीब जो है वो तकरीबन, मैंने अभी आपको बताया कि ये फ्रॉम 1990 कंटिन्यूअसली डिक्रीज हो रहा है, अबाउट 11% तक डिक्रीज हुआ है उस वक्त से लेकर अब तक कैंसर जो ब्रेस्ट कैंसर जो, उसकी सबसे बड़ी वजह ये है अर्ली डिटेक्शन। अर्ली डिटेक्शन हो तो उसके लिए ट्रीटमेंट करना आसान होता है, क्योंकि वो सिर्फ और सिर्फ ब्रेस्ट तक ही कैंसर महदूद होता है, तो उसको कंट्रोल करना ईजी है।
बेहद शुक्रिया डॉक्टर अब्दुल रशीद, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं, ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल, मैं हूँ यास्मीन जमील, बात हो रही है पाकिस्तान में ब्रेस्ट कैंसर की। गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा को। प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा, ये बताइए कि जो पाकिस्तान में टैबूज या शर्म की फीलिंग्स वाबस्ता हैं या अटैच्ड हैं ब्रेस्ट कैंसर के हवाले से, उनको कैसे दूर किया जा सकता है और ख्वातीन कैसे अपना सेल्फ एग्जामिनेशन करें ताकि वो जल्द अज जल्द अपनी तशखीस करवा सकें अपने किसी ब्रेस्ट कैंसर की?
बहुत इम्पोर्टेंट है आपको रियलाइज करना कि हर चीज का तशखीस मुमकिन है और उसका इलाज 100% मुमकिन है अर्ली स्टेज पे। जितनी जल्दी आप डॉक्टर को मिलेंगे और जितनी जल्दी आप अपना जरा सा भी मसला है उसको बयान कर लेंगे, तो डॉक्टर ऑब्वियसली उसके लिए अच्छा एक हल और उसके लिए एक अच्छा हल देगा और आपका आउटकम भी अच्छा होगा। जहां तक सेल्फ ब्रेस्ट एग्जामिनेशन की बात है, मतलब ब्रेस्ट की का एग्जामिनेशन एक बहुत आसान एग्जामिनेशन है, मतलब हाथ के फ्लैट ऑफ हैंड के साथ अगर खातून अपना नहाते हुए शावर लेते हुए, वैसे आपको किसी वक्त आप कपड़े चेंज कर रहे हैं, तो जस्ट आप एक दफा अगर उसको अच्छी तरह पेल्पेट कर लें, मतलब आप देख लें, महीने में एक दफा कर लें, आप उसको 6 महीने बाद करते रहें, तो आप उसे अगर रेगुलर बेसिस पे कर लें तो आपको आइडिया हो जाएगा। और अगर कोई गिल्टी महसूस होती है, कोई आपको एबनॉर्मेलिटी महसूस होती है, तो जो मतलब अगर आप देखिए जीपी क्लिनिक्स हैं, हॉस्पिटल्स हैं, गायनेकोलॉजिस्ट हैं, मतलब देयर आर सो मेनी पीपल हु कैन हेल्प यू, और उसमें आप उनके पास जाएं और एक बार चेक जरूर करवाएं कि इज इट समथिंग एबनॉर्मल। अच्छा, ब्रेस्ट की जो गिल्टियां होती है ना, मैं आपको ये बताना चाहती थी, 90% नॉर्मल भी होती है, ये नहीं होता कि हमेशा कैंसर ही होता है, लेकिन आप उसको नॉर्मल समझते हुए अगर आप सोचें कि बस ये तो ऐसे ही है और कोई बात नहीं, तो फिर वो अगर वो कैंसरस हुई तो आपके लिए बहुत परेशानी का बायस बनेगा। तो बहुत इंपॉर्टेंट है कि टैबू से ज्यादा जो आप खुदा नास्ता जब कैंसर एडवांस हो जाए या चीजें खराब हो जाए, तो आप देखिए कि आपकी लाइफ कितनी रोइन हो जाती है, आपका इलाज भी डिले हो जाता है और लाइफ उसके अलावा उसकी इलाज महंगा बहुत है। तो एक सिंपल प्रिवेंशन, सेल्फ ब्रेस्ट एग्जामिनेशन, अपने हाथों से ब्रेस्ट को फील कर लेना और उसके अंदर देख लेना कोई गिल्टी नहीं है, तो आप देखिए आपके लाखों रुपए बचा जाते हैं। और अर्ली स्टेज पे हर चीज पॉसिबल है, लाइफ बहुत मतलब आराम से है, ना कीमोथेरेपी की जरूरत पड़ती है और किसी भी चीज के लिए आप खाली लंप निकाल दें तो आपका मसला हल हो जाता है।
और उसके बाद जब वो एक दफा सर्जरी भी हो जाती है और वो ठीक भी हो जाती हैं, बड़ा उनका सर्वाइवल रेट भी ज्यादा हो जाता है, लेकिन इसके बावजूद जो उनके साथ नफसियाती मसाइल अटैच हो जाते हैं, उनके बारे में आप क्या कहेंगी कि वो कैसे अपने आप को, वो खवातीन जो एक बार इसमें मुब्तला हो चुकी हैं, अपने आप को मेंटली भी सही रखें और उनकी कौन मदद करेगा?
तो उसके लिए बहुत बहादुरी से फेस करना है कि बात ये कि जो भी तकलीफ अल्लाह ताला ने उतारी है उसका इलाज भी है, और अगर आप बर वक्त इलाज करा लें तो इसकी स्टेज वन की लाइफ 5 ईयर्स सर्वाइवल बहुत लंबा है, और यानी कि 90-95% पेशेंट्स के लाइफ में सर्वाइवल 5 साल से ज्यादा का है। और जितनी लेट स्टेज पे डायग्नोज होगा, जाहिर है स्टेज 2-3 पे, तो जाहिर है प्रोग्नोसिस उसी हिसाब से कम होता चला जाएगा। تو یہ کہ اللہ پہ ایمان بھی رکھنا ہے اور مینٹلی اسٹرانگ ہونے کے لیے سائیکائٹرسٹ بھی ہیلپ کرتے ہیں اور آپ کو آپ کے ارد گرد آپ کے فیملی اور فرینڈس بھی ہیلپ کرتے ہیں. مایوسی تو ویسے ہی بہت بڑا گناہ ہے اور مایوسی جتنی بھی ہوگی اس میں آپ کی ڈیزیز پروگنوسز میں بھی فرق پڑتا ہے. اگر آپ پر امید رہیں گے اور ہیلدی اور اپنے ہیلتھ مائنڈ کو ایک کریجیسلی فیل کریں گے اس کو تو آپ کی باڈی ریسپانسز ٹو ٹریٹمنٹس بھی بہت بہتر ہوں گے.
جو بریسٹ کی پلاسٹک سرجری ہے وہ کہاں کہاں اویلیبل ہے اور اس پر کتنا خرچہ آ سکتا ہے؟
اچھا یہ کہ ہمارے سرکاری جتنے بھی سیٹ اپس ہیں نا سب میں یہ فیسلٹی اویلیبل ہے اور وہ تقریباً فری آف کاسٹ ہے سوائے اس کے کہ ظاہر سرکاری محکموں مطلب جگہوں پہ کبھی کبھی دھاگے خریدنے پڑتے ہیں مطلب جو کہ ظاہر ہے 5-10-15,000 تک آ جاتے ہیں. باقی جو ساری سروسز ہوتی ہیں آف ہاسپٹل حکومت پاکستان حکومت پنجاب کی طرف سے وہ فری ہوتی ہیں اور یہ بہت بڑا ایک فائدہ ہے. اسی وجہ سے آدھی دنیا ٹریٹ ہو رہی ہے اور اب مطلب ہمیں اور ہسپتالوں کی ضرورت ہے بیسیکلی. تو بیسیکلی یہ بڑا امپورٹنٹ ہے کہ آپ کو مطلب کہاں کس لیول پہ ہاسپٹلز نئے بنے تو ظاہر ہے پبلک کے لیے اور غریب آدمی کے لیے, غریب آدمی کی تعداد بڑھتی جا رہی ہے اور فیسلٹیز کم ہے لیکن ابھی ساری فیسلٹی اویلیبل ہے ادھر فری آف کاسٹ. اور اگر پرائیویٹ سیکٹر میں آپ جائیں تو ظاہر ہے پرائیویٹ سیکٹر میں ڈیپینڈ کرتا ہے 1,00,000-1.5-3 لاکھ ڈیپینڈ سے کتنی ایکسٹینسو سرجری ہے اس حساب سے خرچہ آتا ہے.
تو وہ برقرار کتنے عرصے تک رہتی ہے یہ سرجری؟
جی یہ جب آپ ایک دفعہ ریکنسٹرکٹیو سرجری ہو جائے تو لائف ٹائم ٹھیک رہتی ہے.
تو ڈاکٹر ارشد چیمہ صاحب آپ بتائیے کہ کیا آپ اسی طرح مطمئن ہیں جو پلاسٹک سرجری کی صورتحال ہے پاکستان میں اور کیا اس بریسٹ کی کٹنگ سے بچا جا سکتا ہے, اس کی پریونشن کیا ہو سکتی ہے؟
دیکھیں پلاسٹک سرجری جو ہے وہ تو اگر تو آپ ارلی سٹیج میں بریسٹ کینسر آ جاتا ہے نا تو آپ چھاتی کاٹے بغیر اس کا علاج کر سکتے ہیں. کچھ ٹیکنیکس اویلیبل ہیں جنہیں ہم ٹیکنیکل زبان میں آنکو پلاسٹک ٹیکنیکس کہتے ہیں جس سے آپ ٹیومر بھی نکال لیتے ہیں اور چھاتی بھی کاٹنے سے بچ جاتی ہے. لیکن بدقسمتی سے پاکستان میں مریض ایڈوانس سٹیج پہ آتا ہے. پاکستانی بہت کم مریض ہیں جو ارلی سٹیج پہ آتے ہیں جن میں چھاتی کاٹے بغیر علاج کیا جا سکتا ہے. اب بات ہوگی کہ جب آپ چھاتی کاٹ دیتے ہیں تو پھر چھاتی کا بنانا جو ہے وہ اگین اس کے لیے آپ کو پلاسٹک سرجری کلینک کی ضرورت پڑتی ہے. پلاسٹک سرجری سینٹرز پاکستان میں بہت کم ہیں اور ان کے اوپر ایکسٹینسو ورک لوڈ ہے برنز کا اور انجریز کا اور کنجینیٹل انارملیز کا. تو بدقسمتی سے اس وقت پاکستان میں بہت کم عورتیں ایسی ہیں جن کو چھاتی کاٹنے کے بعد ان کی بریسٹ ریکنسٹرکشن کی جا رہی ہے. اس لیے وہ جو آپ نے بات پوچھی نا کہ کتنی کو ریکنسٹرکشن ہو رہی ہے بہت کم, 5% سے بھی کم ہو رہی.
جو حکومت کی طرف سے اس سلسلے میں خاص طور پر جو علاج اور جو پریونشن ہے اس کے لیے کچھ زیادہ حوصلہ افزا اقدامات نظر نہیں آ رہے آپ کو؟
دیکھیں حکومت کی تو اپنی جو اویلیبلٹی آف ریسورسز ہے اسی کے اندر ہی کام کریں گی نا حکومتیں. اور ساتھ ضرورت ہے فلنتھروپسٹ کو بھی کہ وہ بھی اس میں اپنا حصہ ڈالیں. ہمیں ریسورسز کو اکٹھا کرنے کی ضرورت ہے. ہارٹ وینل ہیڈ کوارٹر پہ ایک کمپریہینسو کینسر سینٹر ہونا چاہیے. پاکستان میں جیسے پنجاب میں 9 ڈویژنز ہیں تو پاکستان پنجاب کو 9 کمپریہینسو یا جامعہ کینسر سینٹر چاہیے. جامعہ کینسر سینٹر کی جو ڈیفینیشن ہے وہ یہ ہے کہ اس جگہ پہ ساری ڈائیگنوسٹک فیسلٹی اویلیبل ہو اور ٹریٹمنٹ کرنے کی فیسلٹی بھی ساری اویلیبل ہو. مریض کا آپریشن ہو جائے, مریض کو کیمو تھراپی مل جائے, مریض کو ریڈیو تھراپی بھی مل جائے. اب دیکھیں نا اٹامک انرجی کمیشن نے 18 سینٹر پاکستان میں بنائے ہوئے, دے آر ڈوئنگ ویری گڈ ورک, لیکن ان 18 سینٹر میں سے ایک سینٹر میں بھی سرجری نہیں ہوتی وچ از دا پرائمری ٹریٹمنٹ آف کینسر. یہ سارے ایڈیشنل یا ایڈجوینٹ تھراپی کے سینٹر ہیں جن میں کیمو تھراپی اور ریڈیو تھراپی کی فیسلٹی اویلیبل ہے. ہمیں وہ چاہیے وہ فیسلٹی, لیکن ان کو سب سے پہلے تو ان کو سرجری چاہیے ہوتی ہے جو کہ اویلیبل نہیں ہے ان سینٹرز میں. سو دے آر ناٹ ریپلیسمنٹ فار کمپریہینسو کینسر سینٹر جن کی میں بات کر رہا ہوں. کہ جو جامعہ کینسر سینٹر ہے نا جو ون ونڈو آپریشن ہے یا ون روف انڈر ون روف فیسلٹی ہے وہ پرووائڈ کرنے کی ضرورت ہے. اس کی ایک مثال لاہور میں موجود ہے جسے شوکت خانم ہاسپٹل کہتے ہیں. شوکت خانم ہاسپٹل ایک کمپریہینسو کینسر سینٹر ہے. ساری فیسلٹی جو ہے ایک چھت کے نیچے اویلیبل ہے. لیکن شوکت خانم تو 5% مریضوں کو بھی نہیں دیکھ سکتا, ورک لوڈ تو بہت زیادہ ہے. یو کانٹ پٹ ایوری برڈن آن شوکت خانم. ساری قوم کو اس طرح کے, ہمیں شوکت خانم کی طرح کے پبلک سیکٹر میں ہر ڈویژن پہ ایک کمپریہنسو کینسر سینٹر بنانے کی ضرورت ہے, تب ہمارے مریض جو ہے نا ان کا صحیح علاج ہوگا.
پروفیسر ڈاکٹر ارشد محمود صاحب, آپ یہ بتائیے کہ اس وقت کیا صورتحال ہے, اگر میں یہ کہوں کہ پاکستان میں اس کا علاج کا, جو بریسٹ کینسر کے علاج کا فیوچر کیا ہے یا کیا صورتحال ہے؟
اب گریجولی بریسٹ سرجن کافی ٹرین ہو رہے ہیں اور اس لحاظ سے یہ بہتر ہے پاکستان کا فیوچر سرجری کے حوالے سے کہ یہ چیزیں بہتر ہو رہی ہیں. کیمو تھراپی کافی ہو رہی ہے لیکن ایکسپینسو ہے. ریڈیو تھراپی کے اندر ابھی بہت بڑا گیپ ہے جس کی بہت زیادہ ضرورت ہے کہ پورے پاکستان کے اندر ہر ڈویژن کے اندر ریڈیو تھراپی کا. ابھی اٹامک انرجی کے سینٹر تو 18 جگہوں پہ ہے لیکن اس کے علاوہ پبلک سیکٹر کے اندر سارے پروونسز میں بہت برا حال ہے. پنجاب میں ایک پبلک سیکٹر میں لینیک ہے, یہ پی کے کے اندر ایک بھی لینیک پبلک سیکٹر میں نہیں ہے. سندھ کے اندر ایک لینیک جو ہمارے پاس ہے ایک, بلکہ اب دو لینیک ہو گئے ہیں سندھ کے اندر. تو ریڈیو تھراپی کے اندر بریسٹ کے لیے بہت زیادہ ضرورت ہے.
تو طارق محمد صاحب, پریونشن پھر کیسے ہو سکتی ہے بریسٹ کینسر کی؟
پریونشن ایز سچ کچھ نہیں ہے لیکن احتیاطیں ہیں کہ بھائی جیسے اسموکنگ لنگ کینسر کرتا ہے تو جو عورتیں اسموک کرتی ہیں ان کے اندر اس کا, یا پیسو اسموکر ہوتی ہیں ان کے اندر اس کا رسک بڑھ جاتا ہے. وہ عورتیں جو مائیں جو دودھ نہیں پلاتی ہیں ان کے اندر اس کا رسک بڑھ جاتا ہے. جو مائیں جو یہ ورزش وغیرہ کرتی ہیں, جو ایکسرسائز کرتی ہیں, ان کے اندر اس کا رسک کم ہو جاتا ہے. تو یہ بہت سے فیکٹرز ہیں جو کسی لیول پہ تھوڑا تھوڑا کنٹریبیوٹ پریونشن کے اندر ضرور کرتے ہیں.
تو ڈاکٹر طارق محمود صاحب, آپ کیا تجاویز دیں گے اس وقت حکومت کو, اور کیا تجاویز دیں گے ان خواتین کو اور ان مردوں کو جو کہ ہمارا پروگرام سن رہے ہیں, خاص طور پر اکتوبر کے اس مہینے میں جو کہ کینسر, بریسٹ کینسر کے بارے میں آگاہی پھیلانے کا مہینہ ہے؟
بیسیکلی یہ جو اٹامک انرجی میڈیکل سینٹر ہے بہت اچھا کام کر رہے ہیں لیکن یہ سب پروونشل گورنمنٹس کی ریسپانسبلٹی ہے کہ وہ اپنے اپنے ڈسٹرکٹ میں ہر ڈویژن کے لیول پہ ایک اچھے سینٹرز میں کام ان کو اسٹیبلش کرے, یا جو اسٹیبلش ہاسپٹل ہے اس کے اندر اس میں فوکس طریقے کے ساتھ ڈائگنوزس کی فیسلٹی پرووائڈ کریں, ٹریٹمنٹ کی فیسلٹی پرووائڈ کریں. لیکن اس یہ تب ممکن ہوگا جب ہر پروونس اپنے سینٹرل ایریا کے اندر, اپنے مین شہروں کے اندر کوئی سینٹر آف ایکسیلنس ڈیولپ کرے جہاں ایک ورک فورس ڈیولپ ہو. وہ ورک فورس جا کے پھر ان ڈسٹرکٹ یا ڈویژنل لیول کے, ڈویژنل لیول یا ڈسٹرکٹ لیول کے اوپر سرو کرے. انفارچونیٹلی ابھی بھی آج کے دن میں بھی کوئی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ, ایون شوکت خانم میں بھی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ کوئی نہیں ہے. مریض ہیں وہاں کینسر کے وارڈ داخل ہو رہے ہیں, وہاں یہ بھی داخل ہوتے ہیں. اسی طرح پبلک سیکٹر کے اندر بھی, سرجیکل وارڈ کے اندر بھی بریسٹ کینسر کے مریض داخل ہوتے ہیں. تو پوائنٹ جو ہے وہ ڈیڈیکیٹڈ بریسٹ کے سینٹر ہو. ون ونڈو آپریشن مین کہ جب مریض داخل ہو وہیں پہ اس کا ہر طرح کی انویسٹیگیشن, الٹراساؤنڈ, میموگرافی, ایکس رے, اس کی بایوپسی ہو, ادھر اس کے بعد اس کا سرجری ہو, اس کے بعد اس کو وہاں ہی پہ ساری ٹریٹمنٹ کی اویلیبل آپشن اویلیبل ہو. تو ان سینٹرز کے اوپر ایک ڈیڈیکیٹڈ فورس تیار ہو جو پراپر بریسٹ آنکولوجسٹ ہو, جن کا ایک انٹریکشن پراپر میڈیکل ٹیومر بورڈ بنے, جو میڈیکل آنکولوجسٹ جو ہیں وہ بھی ڈیڈیکیٹڈ اس فیلڈ کے ساتھ ملے ہوئے ہوں. تو تب جا کے, انفارچونیٹلی ابھی تک وی آر وے بہائنڈ, دنیا سے بہت پیچھے ہیں. دنیا کے اندر ہزاروں ایسے سینٹرز ہیں جو ڈیڈیکیٹڈ سینٹر ہیں جن کو ایمولیٹ کرنے یا ان کے طریقے پہ ہمیں کام کرنے کی ضرورت ہے. اور یہ تبھی ہو سکتا ہے جبکہ گورنمنٹ کے ساتھ سول سوسائٹی ملے. گورنمنٹ کے پاس جو فنڈز ہیں ان فنڈز کے ساتھ یہ ممکن نہیں ہے کہ ہم اس طرح کی چیزیں اچیو کر سکیں. جیسے شوکت خانم ہے, اسی طرح کراچی میں جو ہمارا ادارہ ہے یا باقی جو بھی ادارے اس طرح اسٹیبلش ہوئے ہیں, جہاں بھی ایکسیلنس آئی ہے وہاں پہ وہی آیا ہے کہ پبلک پرائیویٹ نے مل کے کام کیا ہے تو ایکسیلنس آئی ہے. پیورلی پبلک سیکٹر کے ہاسپٹل گورنمنٹ فنڈنگ پہ نہیں چل سکتے. تو پبلک اینڈ پرائیویٹ مل کے سینٹر آف ایکسیلنس ڈیولپ کریں اور ان کو جوائنٹلی رن کریں, تو تبھی ممکن ہے کہ ہم ایسے سینٹر آف ایکسیلنس بنا سکتے.
تو پروفیسر ڈاکٹر ارشد چیمہ صاحب, آپ کیا تجاویز دینا چاہیں گے, آپ کیا کہیں گے اس وقت ہمارے سننے والوں سے, حکومت سے؟
پہلے تو یہ بات ہے کہ چونکہ جو مین تھرسٹ ہے نا اکتوبر کے مہینے کا, وہ ہے آگاہی یا اویئرنیس. तो ये तो आप बड़ा अच्छा काम कर रहे हो कि आप लोगों को ये सिखा रहे हो कि ब्रेस्ट कैंसर की अलामत क्या है और अर्ली स्टेज में आना क्यों जरूरी है। एक तो ये करने की जरूरत है, और ये काम सिर्फ डॉक्टरों के करने का नहीं है, सारी कौम को मिलके करने का, हर मीडिया की चैनल को, हर अखबार को इस बारे में अपना रोल प्ले करना है। पहली बात तो ये है कि अवेयरनेस फैलाना बहुत जरूरी है। हम 3/4 या 75% कैंसर एडवांस देख रहे हैं, हमें 10% से कम एडवांस कैंसर देखना चाहिए, 90% अर्ली कैंसर देखना चाहिए। ये गोल होना चाहिए किसी भी सोसाइटी का कि वो जितने अर्ली कैंसर देख सके। अब दूसरी आती है मैनेजमेंट की बात, तो उसमें जो डॉक्टर तारिक ने भी आपको बताया, बुनियादी तौर पे हमें इंटेग्रेट करना या एक जगह इकट्ठा करना जो है ना फैसिलिटीज को बड़ा जरूरी है। और इस कॉन्सेप्ट को कहते हैं जामिया कैंसर सेंटर या कंप्रिहेंसिव कैंसर सेंटर। दिस इज बेसिकली कि एक विंडो या एक छत के नीचे आप सारी फैसिलिटी प्रोड्यूस करें। मैं आपको बताऊं, मैं चूंकि 15-20 साल इस मुल्क के सबसे बड़े अस्पताल का चीफ ऑफ सर्जरी रहा हूं, यहां पे मसला पैसे की कमी नहीं है, मसला पैसे की मिसमैनेजमेंट है, द वे इट इज स्पेंट। हर डिविजनल हेडक्वार्टर पे एक सेंटर ऑफ एक्सीलेंस, एक कंप्रीहेंसिव कैंसर सेंटर होना चाहिए, और ये कोई इतना मुश्किल काम नहीं है। हर डिविजनल हेडक्वार्टर पे मेडिकल कॉलेज है, उसके साथ एक अटैच किया जा सकता है एक सर्जिकल ऑनकोलॉजी का सेंटर, हर डिविजनल हब, एक ऑनकोलॉजी का सेंटर जिसमें सर्जिकल ऑनकोलॉजिस्ट हो, मेडिकल ऑनकोलॉजिस्ट हो और रेडिएशन ऑनकोलॉजिस्ट हो। एक लीनियर एक्सेलरेटर जो है वो पाकिस्तान में जो दो बुलेट प्रूफ गाड़ियां खरीदते हैं हमारे सियासतदान, उनसे कम पैसों में एक लीनियर एक्सेलरेटर आ जाता है। अभी डॉक्टर तारिक ने आपको बताया कि सारे मुल्क में कुछ 30 या 32 लीनियर एक्सेलरेटर अवेलेबल है, हमें 400 लीनियर एक्सेलरेटर चाहिए। हम 400 बुलेट प्रूफ गाड़ियां तो खरीद लेंगे, 400 लीनियर एक्सेलरेटर नहीं खरीदेंगे, क्योंकि हमारा जो सियासतदान है उसको ये पता ही नहीं है कि कौन को चाहिए क्या।
तो पाकिस्तान की हुकूमत, खासतौर पर पंजाब की हुकूमत इस सिलसिले में क्या कुछ कर रही है, इस पर बात करेंगे एक ब्रेक के बाद।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
हम जब खौफ को बेनकाब करते हैं, हम जब सवाल उठाते हैं, हम जब उनकी आवाज बनते हैं जिनकी कोई नहीं सुनता, तो फर्क पड़ता है, फर्क पड़ता है आजाद सहाफत से। हम हैं वॉइस ऑफ अमेरिका, हमारे लिए आजाद सहाफत अहम है।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आज की राउंड टेबल के साथ आज हम बात कर रहे हैं पाकिस्तान और दुनिया भर में ब्रेस्ट कैंसर के बारे में, इसकी अलामत, इसकी तशखीस और इसके इलाज की सूरत हाल पर। इस वक्त हमारे साथ मौजूद हैं डॉक्टर फैसल मसूद, जो प्रोग्राम मैनेजर हैं नॉन कम्युनिकेबल डिसीजेज प्राइमरी एंड सेकेंडरी हेल्थ केयर डिपार्टमेंट गवर्नमेंट ऑफ पंजाब के, और लाहौर से हमारे साथ टेलीफोन पर मौजूद हैं। अस्सलाम वालेकुम डॉक्टर फैसल मसूद साहब।
वालेकुम सलाम मैडम।
डॉक्टर फैसल मसूद साहब, आप बताइए कि हुकूमत पाकिस्तान या हुकूमत पंजाब जिसकी आप नुमाइंदगी कर रहे हैं, क्या कुछ कर रही है जो ब्रेस्ट कैंसर है उसके इलाज के लिए, उसकी तशखीस के लिए और उनकी रिहैब के लिए मरीजों की?
जी मैडम, 1 अक्टूबर को हमने ब्रेस्ट कैंसर के ऊपर एक प्रोग्राम लॉन्च किया है जिसका पायलट शुरू हो गया। प्रोग्राम का नाम वेल वुमेन क्लिनिक है। इसमें बेसिकली जो भी फीमेल्स हॉस्पिटल में आती हैं किसी और बीमारी की वजह से, उनको हम स्क्रीन कर रहे हैं, पहले उनकी रिस्क असेसमेंट करते हैं, सर्टेन पैरामीटर्स है इंटरनेशनल, उसके बाद उनके क्लिनिकल ब्रेस्ट एग्जामिनेशन करती हैं, मुस्तनद डॉक्टर होते हैं हमारे पास फीमेल डॉक्टर, उसके बाद जो भी उनमें से फाइंडिंग सिम्टोमेटिक पेशेंट होते हैं क्लिनिकल ब्रेस्ट एग्जामिनेशन के बाद, उन पेशेंट्स का ब्रेस्ट अल्ट्रासाउंड किया जाता है। आइडियली मेमोग्राफी होनी चाहिए, लेकिन लो रिसोर्स सेटिंग्स में ब्रेस्ट अल्ट्रासाउंड भी रिकमेंडेड है, क्योंकि गवर्नमेंट के पास इतना रिसोर्स नहीं है कि कम्युनिटी बेस्ड मेमोग्राफी अवेलेबल करा सके। हाँ, मगर ये पायलट चलाने के बाद और इसकी एक्सपेंशन के बाद हम گورنمنٹ سے فائنانس ڈپارٹمنٹ سے آہستہ آہستہ فیزز میں میموگرافیز ہمارے ڈی ایچ کیو لیول پہ اویلیبل کرائیں گے. تو اس سے کینسر کی تشخیص کا عمل جو عام فیمیلز ہیں ان میں اس میں بہت بہتری آئے گی. یہ پہلا پروگرام ہے گورنمنٹ لیول پہ جو گورنمنٹ آف پنجاب نے, ہمارے سیکرٹری صاحب جو ہیں کیپٹن ریٹائرڈ محمد عثمان بہت پارٹیکولر ہیں اس بارے میں, اور بریسٹ کینسر کے اوپر وہ لیڈ کر رہے ہیں, میڈم منسٹر یاسمین راشد لیڈ کر رہی ہیں, اور ڈیفینیٹلی ہمارے پرائم منسٹر صاحب کا بھی فیمیلز کے بارے میں جو ان کی ڈیزیزز ہیں پارٹیکولرلی بریسٹ کینسر ان کا ایک ویژن ہے, اور یہ پوری ایک کوہرنس ہے بٹوین دا پنجاب گورنمنٹ اینڈ دا فیڈرل گورنمنٹ کہ یہ اس طرح کے پروگرامس کو نہ صرف وہ انکریج کر رہے ہیں بلکہ فسیلیٹیٹ بھی کر رہے ہیں. یہ بیسکلی پائلٹ چلایا بھی اس لیے جا رہا ہے تاکہ ہم اس بات کا اندازہ لگا سکیں ہمارے پاس پیشنٹ لوڈ کتنا ہے اور کتنے ریسورس ہم ایلوکیٹ کریں تو ہم اس بیماری سے جو ہے نا وہ چھٹکارا حاصل کر سکیں اور لوگوں کو پراپرلی ہم ٹریٹمنٹ دے سکیں.
تو کچھ ایسی جو مشینیں ہیں جو ڈیوائسز ہیں جن کی فوری طور پر ضرورت ہے ان کے لیے حکومت کیا کچھ کر رہی ہے؟
پنجاب گورنمنٹ کا جہاں تک تعلق ہے پرائمری اینڈ سیکنڈری جو ہیلتھ کیئر ڈپارٹمنٹ ہے یہ بیسکلی زیادہ فوکسڈ ہے پریونشن کے اوپر نا. پریونشن میں ایک تو اویئرنیس ہے اور دوسرا یہ ہے انیشل سکریننگ. تو اگر آپ پراپرلی پریونٹ کریں گے, اویئرنیس پھیلائیں گے اور ساتھ میں ارلی سکریننگ ارلی ڈیٹیکشن پہ فوکس کریں گے تب جا کے آپ فروٹ فل ریزلٹس لے سکتے ہیں.
تو ارلی ڈیٹیکشن کے لیے اویئرنیس پھیلانے کے لیے حکومت کیا کچھ کر رہی ہے؟
اویئرنیس کے لیے ڈیفینیٹلی ایک گورنمنٹ جو پرائمری اینڈ سیکنڈری ڈپارٹمنٹ ہے اس نے ایک سیل بنایا ہے میڈیا جو ایڈورٹیزمنٹ پبلسٹی جس میں ڈاکٹرز ہیں ریڈیو ٹی وی چینلز پہ پروگرامز کر رہے ہیں اور پرنٹ میڈیا کے تھرو اخباروں میں بھی دیا جا رہا ہے اور سیمینارز ابھی کرونا کی وجہ سے روکے ہوئے ہیں. اس کے بعد میں ہم پلان کر رہے ہیں ایسی اکتوبر کے مہینے میں ڈفرینٹ جگہوں پہ کیمپس بھی کر رہے ہیں لوگوں کو اسکرین کرنے کے لیے اور اویئرنیس دینے کے لیے.
کتنی بجٹ ایلوکیشن کی بات کی ہے ان مشینوں کے لیے یا ان ریسورسز کے لیے جو بریسٹ کینسر کے لیے درکار ہیں کچھ آپ کے علم میں؟
میڈم ایکچولی میں نے آپ پہلے بھی جیسے عرض کیا ہے کہ یہ پائلٹ جو ہے 3 months کا ہے, یہ لمبا پائلٹ نہیں ہے. 1 اکتوبر کو اسٹارٹ ہوا ہے اور یہ دسمبر میں اینڈ اپ ہو جائے گا. اس کے بعد اس کی ایکسپینشن کرنی ہے پورے پنجاب میں. تو پائلٹ کے جیسے ریزلٹس آئیں گے اس کے بعد ہم بتائیں گے یہ یہ چیزیں یہ یہ پرابلمز آ رہے ہیں یہ یہ ایلوکیشن ہے. گورنمنٹ نے پورا فری ہینڈ کیا ہوا ہے, وہ کہتے ہیں آپ ہمیں روڈ میپ بنا کے دے دیں پائلٹ کے بعد ہم آپ کو ہر چیز اویلیبل کرا دیں گے.
کچھ اندازہ کہ پاکستان میں کیا کچھ ہو رہا ہے اور کہاں کہاں یہ بریسٹ کینسر کی سرجریز اور جو دوسری سہولیات ہیں وہ دستیاب ہیں؟
میڈم جو میں پنجاب کے بارے میں تو آپ کو بتا سکتا ہوں ٹھیک ہے, اور فیڈرل گورنمنٹ فیڈرل لیول پہ بھی جو ہے وہ یہ پروگرام چل رہا ہے, پیمز میں چل رہا ہے اسلام آباد میں, اور جو گورنمنٹ آف پنجاب ہے اس میں جو ٹرشری کیئر سینٹرز ہیں وہاں پہ ریڈیو آنکولوجی ریڈیولوجی پیتھولوجی بریسٹ کینسر کے حوالے سے اور سرجری جو یہ ساری پیلیٹیو ٹریٹمنٹ ہے یہ ساری چیزیں اویلیبل ہیں. بس صرف پرابلم یہ آتا ہے کہ پیشنٹ جو ہے سٹیج 3 سٹیج 4 پہ آتا ہے جو کہ آلریڈی ایڈوانس ڈیزیز کے ساتھ ہوتا ہے, تو اگر اس کا وہ بچ بھی جائے تو اس کی وہ پوری میمیکمی جو ہوتی ہے وہ کر دی جاتی ہے, تو اس کے سائیکولوجیکل ایشوز بھی آتے ہیں. تو کوشش یہ کر رہی ہے گورنمنٹ جو ہے کہ اس کو پریونشن انیشل سکریننگ پہ ہی اس کو قابو کر لیا جائے تاکہ زیادہ سے زیادہ زندگیاں بچائی جا سکیں.
بہت شکریہ ڈاکٹر فیصل صاحب, آپ نے ہمارے پروگرام کے لیے. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا. آج ہم نے بات کی دنیا بھر میں اور پاکستان میں بریسٹ کینسر کی وجوہات, تشخیص اور علاج کی صورتحال پر. ہمارے ساتھ شریک گفتگو تھے یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر اور ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما لاہور سے. ہمارے ساتھ تھے جنا پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ اور سائبر نائف اینڈ انکولوجی کے سربراہ اور ڈائریکٹر پروفیسر ڈاکٹر طارق محمود کراچی سے. ہمارے ساتھ تھیں ڈاکٹر پروفیسر طیبہ وسیم لاہور سے جو گائناکولوجسٹ ہیں اور انسٹیٹیوٹ آف میڈیکل سائنسز پنجاب لاہور سے وابستہ ہیں. اور ہمارے ساتھ تھے جارج ٹاؤن یونیورسٹی ہاسپٹل واشنگٹن ڈی سی کے ٹیکنیکل شعبے کے سربراہ ڈاکٹر پروفیسر عبدالرشید. ان سبھی مہمانوں کا شکریہ ادا کرتے ہوئے آج کی راؤنڈ ٹیبل سمیٹتے ہیں اس امید کے ساتھ کہ ہمارا یہ پروگرام بہت سے لوگوں کو बहुत सी आगाही देगा ब्रेस्ट कैंसर के बारे में, इससे बचने के तरीकों के बारे में और इसके इलाज के लिए दस्तियाब सहूलियात के बारे में। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की